यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमणले रूपन्देही र बारामा गरी थप 3 जनाको मृत्यु। संक्रमितहरू भेटिने क्रम जारी। संक्रमण समुदायमा फैलिए नफैलिएको बारे सरकारले अध्ययन गर्ने। बाजुराको बूढी गंगा नदीको बाढ़ीले बस्तीहरू विस्थापित। बाढ़ी पीड़ितहरू सरकारको सहयोगको पर्खाईमा। र कोरोना भाइरसको संक्रमणले अस्ट्रेलियाको अर्थतन्त्र 3 दशक यता पहिलो पटक मन्दीतर्फ। समाचार विस्तारमा। हिन्दू परम्परा अनुसार आजदेखि पितृपक्ष अर्थात सोह्र श्राद्ध शुरू भएको छ। आश्विन कृष्ण पक्षमा सूर्य कन्या राशिमा बसेका बेला पितृका निम्ति पर्व जस्तै हुन्छ भनेर धार्मिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ। पितृपक्षको तिथिमा आफ्ना दिवंगत पितृहरूलाई श्रद्धा साथ अन्नजल अर्पण गर्ने गरिन्छ। सरकारले कोविड 19 को संक्रमण समुदाय स्तरमा फैलिएको छ वा छैन भन्ने बारेमा अध्ययन गर्ने भएको छ। कोविड 19 को संक्रमण सबै समूहका मानिसमा तथा कुनै ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। महाशाखाले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको बताउँदै 7 वटै प्रदेशमा संक्रमण बढ़ी फैलिएका ठाउँमा 6 हप्तादेखि कतै नगएका व्यक्तिको रगत संकलन गरिने जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले समुदाय स्तरमा संक्रमण फैलिएका बारे अध्ययन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। एलाइजा विधिबाट एन्टीबडीको परीक्षण गरी नेपालमा समुदाय स्तरमा कोरोना फैलिएको छ वा छैन भन्ने पत्ता लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। रूपन्देहीमा कोरोना संक्रमणबाट 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा उपचाररत कपिल वस्तुकी 60 वर्षीय महिला र भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिम रामग्रामकी 65 वर्षीय महिला रहेको बताइएको छ। यसै गरी बाराका 97 वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट आज मृत्यु भएको छ। सुनसरीमा आज थप 67 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज 7 जना महिला र 60 जना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ। यो सँगै सुनसरीमा कोरोना संक्रमितको कुल संख्या 830 पुगेको छ भने 385 जना कोरोना मुक्त भएका छन्। नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा 12 र पर्साका थप 64 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुने मध्ये 14 जना पर्साका र 50 जना बाराका रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो। संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा 490 जनाको स्वाब परीक्षण गर्दा 28 महिला सहित 5 वर्षदेखि 70 वर्ष उमेर समूहका 64 जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिनुभयो। जुम्लामा थप 39 जनामा कोरोना संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप 39 जनामा संक्रमण देखिएको हो। जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा 16, जिल्ला कारागार जुम्लामा 10 र नेपाल विद्युत प्राधिकरण जुम्लाका 4 कर्मचारीमा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा आज थप 36 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरूमा कास्कीका 23 जना, नवलपरासी पूर्वका 7 जना, लमजुङका 4 तथा तनहुका 1 जना रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ओखलढुंगामा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी सहित 5 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको मुख्य नाका टोक्सेल हर्क परमा राखिएको हेल्थ डेस्कमा कार्यरत 1 स्वास्थ्यकर्मी र 4 जना प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो। कञ्चनपुरमा नेपाली सेनाको ब्यारेकमा 1 सैनिकमा कोरोना संक्रमण देखिएपछि ब्यारेकमा कडाई गरिएको छ। भगतपुर स्थित ब्यारेकका 34 वर्षीय सैनिकमा कोरोना देखिएपछि उनको महाकाली अस्पतालमा उपचार भइरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले जानकारी दिनुभयो। सैनिक स्रोतका अनुसार ती जवानमा ज्वरो आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो। बाँकेमा आज थप 13 जना कोरोना संक्रमित निको भएका छन्। होटल अतिथि कोहलपुर आइसोलेशनबाट 5 जना, भेरी अस्पतालबाट 4 जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेशनबाट 2 जना तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशन र बनकटुवा आइसोलेशनबाट 1-1 जना निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या 759 पुगेको छ। कोरोना भाइरस कोविड 19 विरूद्धको खोप वा औषधि आइ नसकेको अवस्थामा प्लाज्मा थेरापी संक्रमितको उपचारका लागि प्रभावकारी बन्न थालेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालका विभिन्न 22 शिक्षण अस्पतालमा गरेको अनुसन्धानले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी सकारात्मक देखिएको जनाएको छ। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धानले कोरोना संक्रमितहरूको उपचारमा अपनाइएको प्लाज्मा थेरापी सकारात्मक र आशालाग्दो भएको जनाएको छ। कोरोना भाइरस संक्रमण भई निको भएका व्यक्तिको रगत अन्य बिरामीलाई दिएर गरिने उपचार विधि प्लाज्मा थेरापीबाट नेपालमा हालसम्म 45 जना निको भइसकेको परिषदले जनाएको छ। विश्वमा हालै गरिएको अध्ययन अनुसार प्लाज्मा दिएका मध्ये 57% कोरोना संक्रमित निको भएको पाइएपछि नेपालमा पनि शुरू गरिएको प्लाज्मा थेरापी देशभरका विभिन्न 22 शिक्षण अस्पतालमा परीक्षण भइरहेको छ। परिषदका सदस्य सचिव डाक्टर प्रदीप गेवालीले कोरोना भाइरस विरूद्धको खोप वा औषधि आइ नसकेको अवस्थामा विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी उपचार विधि सकारात्मक रहेको बताउनुभयो।
महामारीको बीचमा अहिले हामीसँग भ्याक्सिन उत्पादन भइसकेको छैन, ड्रप भरपर्दै साडी आइसकेको छैन र अहिलेसम्म प्रकाश तथ्य र प्रमाणका आधारमा विश्वमा भ्याक्सिन साडी पनि 56-57% राम्रो भएको छ भन्ने इच्छामा गाथा छ हामीसँग होइन, अर्को वितरण नभएको बेला यो राम्रै विकल्प इच्छामा आएगा।
कोरोना भाइरस संक्रमण मुक्त भएको व्यक्तिबाट 2 हप्तापछि लिएको रगतमा भएको प्लाज्मा सामान्य रूपमा ब्लड बैंक मार्फत छुट्याएर पछि अन्य संक्रमितमा प्रयोग गर्ने गरिन्छ। 18 वर्ष उमेर माथिका संक्रमण मुक्त व्यक्तिले आफ्नो रगतको प्लाज्मा दिन सक्छन्। परिषदका सदस्य सचिव डाक्टर प्रदीप गेवाली प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने बताउनुहुन्छ।
ब्लड डोनेसन जो जोले गर्नु भएको थियो उहाँलाई ब्लड डोनेसन गर्दा के हुन्छ सबै थाहा छ होइन, र प्रक्रिया त्यही नै हो, उहाँले गर्ने ब्लड डोनेसन हो र त्यो ब्लड ब्याङ्कमा चाहिँ त्यो ब्लड चाहिँको सेल हटाएर प्लाज्मा तयार गर्ने हो, त्यस कारण ब्लड डोनेसन गर्दा चाहिँ कुनै पनि बेफाइदा छैन, त्यो असर छ।
संक्रमण मुक्त भएको व्यक्तिबाट लिएको रगत अर्को संक्रमित व्यक्तिलाई दिएर उपचार गरिने प्लाज्मा थेरापी नेपालमा शिक्षण अस्पतालहरूमा उपलब्ध छन्। यस्तो उपचार विधि अनुमति लिएर अन्य अस्पतालहरूमा पनि शुरू गर्न सकिने परिषदले जनाएको छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
यो थियो संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट। अब अर्को प्रसंग, बाजुरा जिल्लाको बुढी गंगा नदीमा आएको बाढ़ी र पहिरोका कारण नदी किनारमा रहेका अधिकांश बस्तीहरू विस्थापित हुन पुगेका छन्। बस्ती नै बाढ़ीले बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्तामा रहेका विस्थापितहरू सरकारले सहयोग गर्ने आशामा रहेको बताउँछन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
बाजुरामा साउन 25 गते राति बुढीगंगा नदीमा आएको अविरल बाढ़ीका कारण बढ़ीमालिका, बुढीगंगा नगरपालिका तथा गौमूल गाउँपालिकाका अधिकांश नदी किनारका बस्तीहरू विस्थापित हुन पुगे भने स्थानीयले करोड़ौंको क्षति बेहोर्नुपर्ने भयो। अहिले बाढ़ी पहिरोबाट विस्थापित भएकाहरूलाई कहाँ बस्ने र के खाने भन्ने चिन्ता हुन थालेको छ। बढ़ीमालिका नगरपालिका वडा नम्बर 4 ओलेनाकी पुजी देवीनाथ, गृहमन्त्री लगायतको टोलीले बाढ़ी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी आफूहरूको स्थिति देखेर जानुभएका कारण सरकारले समस्या समाधान गरिदिने आशमा रहेको बताउनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्र ओलेनाका अर्का स्थानीय कमलनाथ योगी,
जग्गा जमिन बगाएर पुरै क्षति पुर्यायो, राजमार्ग सड़कै छेउमा पाल टाँगेर अहिले त्यहाँ जीवन बिताइरहेका छौँ। गृहमन्त्री आएर अनुमान गरेर जानु भएको छ, त्यसैले हाम्रो बसाई स्थान हुन्छ होला भन्ने हामीले आशा राखेका छौँ।
बाजुरा जिल्लामा अहिलेसम्म 122 घरदुरीका 771 जना बाढ़ी पहिरोका कारण विस्थापित भई आफन्तको घर तथा पालमुनि बसिरहेका छन् भने 6 जनाले ज्यान गुमाइसकेका छन्। विस्थापित परिवारको व्यवस्थापनका लागि आफूले पहल गरिराखेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे।
जुन बस्तीहरू जोखिममा छन् त्यो बस्तीहरू दीर्घकालीन रूपमा स्थानान्तरणको लागि हामीले सबै पालिकाहरूसँग डेटा मागेका छौँ। उहाँहरूले वडा स्तरदेखि नै आएर सम्बन्धित पालिकाको स्थानीय विपद व्यवस्थापन समिति हुन्छ, त्यो समितिबाट निर्णय गराएर विकल्प सहित कुन ठाउँको बस्ती चाहिँ कुन ठाउँमा स्थानान्तरण गर्नुपर्ने हो त्यो विकल्प सहित उहाँहरूले पेश गर्नुहुन्छ। त्यसको लागि हामीले उहाँहरूलाई अनुरोध गरिसकेका छौँ।
बर्सातमा सधैँ जसो बाढी पहिरोको पीड़ा बेहोरी राख्नुपर्ने बाजुरावासीको समस्या समाधानका लागि सरकारले नदी किनार र बाढी पहिरोबाट प्रभावित भइरहने क्षेत्रका बस्तीहरूको सही व्यवस्थापन गर्नतर्फ ध्यान दिए मात्र यो पीड़ाबाट केही हदसम्म छुटकारा मिल्ने थियो। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
के हो भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कृषि मलको कालोबजारी गर्ने दुई व्यवसायीलाई प्रहरीले सप्तरीको फतेपुरबाट पक्राउ गरेको छ। मलको कालोबजारी र दोब्बर मूल्य लिएको किसानको गुनासो आएपछि राधेकृष्ण गुप्ता र फुजुङ शाहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले प्रतिबन्धित नेकपा विप्लव समूहका भेरी कर्णाली ब्यूरो सदस्य सहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको कालीमाटी गाउँपालिका 6 जलजलाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। कोरोना भाइरस संक्रमणले गर्दा अस्ट्रेलियाको अर्थतन्त्र विगत 30 वर्ष यता पहिलो पटक मन्दीमा गएको छ। अस्ट्रेलियाको गत अप्रेलदेखि जूनसम्मको कुल गृहस्थ उत्पादन गत वर्षको सोही अवधिको तुलनामा 7% घटेको छ। अब आगामी दुई त्रैमासिकमा पनि कुल गृहस्थ उत्पादनमा यस्तै गिरावट आई पूरै अर्थतन्त्र मन्दीमा जानेछ। सन् 2008 विश्वव्यापी आर्थिक मन्दीमा अस्ट्रेलिया मात्र जोगिएको थियो। वन डढेलु र कोरोना भाइरस लकडाउनले अस्ट्रेलियाको अर्थतन्त्रमा गिरावट आएको हो। उत्तरी चीनमा रहेको मंगोलियाली जनजाति समूहले आफ्नो भाषामा पढ़ाई लेखाई कम गर्ने सरकारको नीतिको विरोधमा प्रदर्शन गरेको छ। विद्यालयको नयाँ शैक्षिक सत्र शुरू भएसँगै अभिभावकहरूले आफ्ना नानीहरूलाई विद्यालयबाट फर्काई विरोध जनाएका थिए। नयाँ नीति अनुसार भित्री मंगोलियाका विद्यालयहरूमा 3 प्रमुख विषयहरू चिनिया भाषा मन्दारिनमा पढ़ाइने उल्लेख छ। मंगोलियालीहरूले सरकारको यो कदमलाई आफ्नो भाषा संस्कृतिमाथिको प्रहारका रूपमा बुझेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीको गोली लागि पक्षघात भएका एक अश्वेत नागरिक ज्याकोब ब्लेकको समर्थनमा सरकार विरोधी हिंसात्मक प्रदर्शन भइरहेको विस्कन्सिनको किनेसाको भ्रमण गर्नुभएको छ। राष्ट्रपति ट्रम्प सरकार विरोधी प्रदर्शन नियन्त्रणमा जुटिरहेका सुरक्षाकर्मीहरूलाई हौसला दिन त्यहाँ पुग्नु भएको हो। राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेटिक दलले प्रदर्शनलाई उक्साइरहेको आरोप लगाउनु भएको छ। र क्याम्बोडियामा खमेर रूज शासनका एकजना वरिष्ठ कमाण्डर कमरेड डुजको निधन भएको छ। खमेर रूज शासनकालमा मानवता विरोधी कार्य गरेको अभियोगमा राष्ट्रसंघ समर्थित एक अदालतले दोषी ठहर गरी आजीवन कारावास भोगिरहेका डुजको 77 वर्षको उमेरमा निधन भएको हो। सन् 70 दशकको अन्त्यतिर कमरेड डुजको नामले चिनिने कइङ गुएक इबले चलाएको कारागारमा हजारौं मानिसलाई यातना दिएर मारिएको थियो। सन् 1975 1979 कम्बोडियामा चलेको माओवादी शासन खमेर रूज अन्तर्गत 20 लाख मानिस मारिएका थिए। कमरेड डुजको रेगदेखमा रहेको टुओल स्लेङ कारागारमा रहेका कम्तीमा 15,000 पुरूष महिला र बालबालिकालाई विभिन्न नक्कली अभियोगमा हत्या गरिएको र त्यसबाट उम्केकालाई फेरि पछि आफ्नो चिहान आफै खन्न लगाई मारेको कमरेड डुजले स्वीकारेका थिए। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कोरोना संक्रमणले रूपन्देही र बारामा गरी थप 3 जनाको मृत्यु, संक्रमितहरू भेटिने क्रम जारी। संक्रमण समुदायमा फैलिए नफैलिएको बारे सरकारले अध्ययन गर्ने। बाजुराको बूढी गंगा नदीको बाढ़ीले बस्तीहरू विस्थापित, बाढ़ी पीड़ितहरू सरकारको सहयोगको पर्खाईमा। र कोरोना भाइरसको संक्रमणले अस्ट्रेलियाको अर्थतन्त्र 3 दशक यता पहिलो पटक मन्दीतर्फ। यसका साथै दिउँसो 3 बजेको समाचार यही पूरा हुन्छ। अर्को समाचार अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।